यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेसको 14 महाधिवेशन आगामी मंगसिर 27 देखि 29 गतिसम्म गर्ने नयाँ कार्यतालिका प्रस्ताव। सर्वोच्च अदालतको परमादेशले संसद संविधान र लोकतन्त्र बचाएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। बागमती प्रदेशको मुख्यमन्त्रीका लागि 59 जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित राजेन्द्र प्रसाद पाण्डेको दावी पेश। विद्युत नियमन आयोगद्वारा नयाँ महसुल निर्धारण। मासिक 20 युनिटसम्म विद्युत खपत गर्ने ग्राहकले 30 रूपियाँ मात्रै महसुल तिर्नुपर्ने। र यमनमा 100 भन्दा बढ़ी विद्रोही मारिएको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनको दावी।
भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कांग्रेसले पार्टीको 14 महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मंगसिर 27 देखि 29 गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको हिजोको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेव प्रसाद यादवले जानकारी दिनुभयो। नयाँ तालिका अनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका 13 जिल्लाको अधिवेशन यही कार्तिक 27 गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ। यसै गरी जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मंगसिर 10 गते तथा प्रदेश अधिवेशन मंगसिर 16 र 17 गते गर्ने तय गरिएको उहाँले बताउनुभयो। कांग्रेसले यसअघि महाधिवेशन मिति मंगसिर 9 देखि 13 गतेसम्म निर्धारण गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताउनु भएको छ। नेपाल तरूण दलको 68 स्थापना दिवसका अवसरमा तरूण दलले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद संविधान र लोकतन्त्र बचाएको बताउनुभयो। प्रधानमन्त्री देउवाले प्रधान न्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताउनुभयो। कार्यक्रममा तरूण दलका पूर्व अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँडले पार्टीलाई सबल र सफल बनाउन युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। खानेपानी मन्त्री उमाकान्त चौधरीले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तरूण युवाहरू लाग्नुपर्ने बताउनुभयो। तरूण दलका पूर्व अध्यक्ष महेन्द्र यादवले युवाहरूमा जागरण ल्याउने गरी तरूणहरूले सृजनात्मक अभियान चलाउनुपर्ने बताउनुभयो। कार्यक्रममा तरूण दलका अध्यक्ष जितजङ बस्नेतले मुलुकलाई आर्थिक समृद्धिको युगमा प्रवेश गराउने जिम्मा तरूणकै भएको उल्लेख गर्नुभयो। प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराको एकल इजलासमा मात्र हिजो सुनवाई भएको छ। प्रधान न्यायाधीश जबराले हिजो गठन गर्नुभएको 11 इजलासमा सुनवाईका लागि 278 मुद्दाको पेशी तोकिएको थियो। तीमध्ये प्रधान न्यायाधीश जबराको एकल इजलास बाहेक अन्य सबै इजलासमा मुद्दाको सुनवाई हुन सकेन। हिजोका लागि गठन गरिएको इजलास मध्ये प्रधान न्यायाधीश जबराको एकल इजलासले 5 मुद्दामा सुनवाई गरेको छ। सर्वोच्च अदालतका 15 न्यायाधीशले प्रधान न्यायाधीश जबराले निकास दिनुपर्ने भन्दै इजलास बहिष्कार गरेका कारण 3 दिनदेखि मुद्दाको सुनवाई रोकिँदै आएको छ। मंगलबार प्रधान न्यायाधीश जबराले 15 न्यायाधीशसँग राजीनामा नदिने अडान राखेपछि असन्तुष्ट न्यायाधीशहरू इजलास बहिष्कार गरी हिजो पनि छलफलमा बसेका थिए। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष मुख्यमन्त्री पदका प्रत्याशी राजेन्द्र प्रसाद पाण्डेले 59 जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित दावी पेश गर्नु भएको छ। उहाँको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने 4 राजनैतिक दलले समर्थन सहित हस्ताक्षर गरी दावी पत्र पेश गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। प्रदेश प्रमुख शर्माले नेपालको संविधान बमोजिम आज अपरान्ह 3 बजेभित्र नयाँ सरकार गठन गर्न आह्वान गर्नुभए अनुसार मुख्यमन्त्री पदका प्रत्याशी पाण्डेले हिजै दावी पत्र दर्ता गराउनु भएको हो। यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी साक्यले हिजोको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरी प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाउनु भएको थियो भने प्रदेश प्रमुख शर्माले राजीनामा स्वीकृत गरी हिजै नयाँ सरकारको दावी पेश गर्न आह्वान गर्नु भएको थियो। नेकपा एकीकृत समाजवादी पार्टीले सातै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ। पार्टीद्वारा जारी अन्तर पार्टी निर्देशन बारे जानकारी दिन उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले हिजो विज्ञप्ति मार्फत सातै प्रदेशमा प्रदेश कमिटिका इन्चार्ज सह इन्चार्ज अध्यक्ष उपाध्यक्ष दुई सचिव र उपसचिव तोकिएको जानकारी दिनुभयो। यसै गरी नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी तोक्नुका साथै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूका लागि मुदे निर्देशन समेत जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। विद्युत नियमन आयोगले मंगिरदेखि लागू हुने गरी विद्युतको नयाँ महसुल दर निर्धारण गरेको छ। आयोगले हिजो राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले घरयासी ग्राहकले 20 युनिटसम्म खपत गर्दा सेवा शुल्क बापत 30 रूपियाँ मात्रै तिर्नुपर्ने गरी नयाँ महसुल दर निर्धारण गरिएको बताउनुभयो। मासिक 20 युनिट भन्दा कम विद्युत खपत गर्ने करिब 20 लाख ग्राहकले यो सुविधा प्राप्त गर्ने आयोगले जनाएको छ। यसै गरी सिंगल फेजबाट आपूर्तिले मासिक 151 250 युनिटसम्म खपत गर्ने ग्राहकलाई प्रति युनिट 9.50 रूपियाँ महसुल कायम गरिएको छ। मासिक 400 युनिट भन्दा माथि खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्तालाई प्रति युनिट 11 रूपियाँ महसुल कायम गरिएको आयोगका अध्यक्ष सिंहले बताउनुभयो। आयोगले इण्डक्सन चुलो र विद्युतीय उपकरणको प्रयोग बढ़ी हुने युनिट अनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ। यसबाट घरायसी प्रयोजनमा समेत विद्युतको उपभोग बढ़ने र खाना पकाउने एलपी ग्यासको आयातमा थोरै भए पनि कमी आउने आयोगको विश्वास रहेको अध्यक्ष सिंहले बताउनुभयो। आयोगले सिंचाईका लागि विशेष सहुलियत स्वरूप महसुलमा 80% घटाएको विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले जानकारी दिनुभयो। कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरूद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशकले भेरोसेल खोपको 10,20,000 मात्रा नेपाल आइपुगेको जानकारी दिनुभयो। उहाँले खोपलाई टेकु स्थित भण्डारण केन्द्रमा राखिएको पनि जानकारी दिनुभयो। यसअघि कार्तिक 8 गते अमेरिकाले कोभ्याक्स मार्फत 1,620,000 मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो। पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर कम हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा हिजो सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल नेपालमा कोरोना संक्रमण पुष्टि हुने दर घटेर 8.1% झरेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हिजो कोरोना विरूद्धको खोप 77,207 जनाले लगाएका छन्। यस्तै हिजो नेपालमा 672 जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। 9,495 नमूनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा 672 जनामा संक्रमण पुष्टि भएको हो। यस्तै हिजो 495 जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमणका कारण हिजो 8 जनाको मृत्यु भएसँगै संक्रमणकै कारण मृत्यु हुनेको संख्या 11,380 पुगेको छ। स्वास्थ्य मन्त्री विरोध खतिवड़ाले कोशी अस्पताललाई स्तरोन्नति गरी थप 500 विस्तार गर्न लागि बताउनु भएको छ। विराटनगर स्थित कोशी अस्पतालको हिजो निरीक्षणपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले शैया थप गरेसँगै अस्पतालमा अभाव भएको जनशक्ति पनि तत्काल थप गरिने बताउनुभयो। आगामी चैतसम्ममा सबै नेपालीलाई कोरोनाको खोप लगाउने सरकारको लक्ष्य पूरा हुने मन्त्री खतिवड़ाले बताउनुभयो। मन्त्री खतिवड़ाले अहिलेसम्म 18 वर्ष उमेर माथिकालाई खोप लगाइएकोमा अब 12 देखि 18 वर्ष उमेर समूहलाई पनि सरकारले खोप लगाउने तयारी गरिरहेको बताउनुभयो। उहाँले अमेरिकाबाट 1 करोड़ तथा चीनबाट 60 लाख मात्रा खोप ल्याउन सम्झौता भइसकेको जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सबै पक्ष मिलेर पर्यटन प्रवर्धनमा लाग्नुपर्ने बताउनु भएको छ। काभ्रे प्लानचोकमा हिजो आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले सबै राजनीतिक दल समाजका अगुवा तथा बौद्धिक वर्ग मिलेर पर्यटन प्रवर्धन एवं विकासका लागि प्याकेजमा कार्यक्रम ल्याउन आग्रह गर्नुभयो। मन्त्री पौडेलले सरकारले शिक्षा स्वास्थ्य रोजगारी र खाद्यान्नलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढ़ी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन आवश्यक पर्ने बजेट विनियोजन गरिने बताउनु भएको छ। हिजो धनगढ़ीमा आयोजित छलफलमा उहाँले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि धनगढ़ी विमानस्थलको स्तरोन्नति गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
उपहारमा 20,000 बम्परमा 5,00,000 दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत पाँच जना विजेताले जित्न सक्नुहुनेछ ₹20,000 साथै बम्परमा एक जना विजेताले जित्नु हुनेछ ₹5,00,000 विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला शर्तहरू लागू हुनेछन्
अब बाँकी समाचार उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा कला तथा संस्कृतिमाथिको अतिक्रमण रोकेर मौलिक संस्कृतिको जगेर्ना र प्रवर्धन गर्दै भावी पुस्तालाई ज्ञान हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ नेपाल प्रज्ञा प्रतिष्ठानले हिजो गरेको कार्यक्रममा नेपालको मौलिक भाषा कला संस्कार र संस्कृति जोगाउनुका साथै थप प्रवर्धन गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले नेपालमा भौगोलिक भाषिक तथा सांस्कृतिक लगायत अनेक विविधता रहेको उल्लेख गर्नुहुँदै तिनलाई सही रूपमा चिन्न सके मात्र नेपाललाई चिन्न सकिने विचार व्यक्त गर्नुभयो गत असोज 31 गतेदेखि तीन दिनसम्म लगातार भएको बेमौसमी वर्षाका कारण जुम्लाका करिब एक दर्जन बढ़ी विद्युत गृहमा क्षति पुगेको छ बाढ़ीले जिल्लाको तातो पानी र तिला गाउँपालिकाका करिब एक दर्जन विद्युत आयोजनाको नहर र विद्युत गृहमा क्षति गरेपछि दुईवटै स्थानीय तहका नागरिक अन्धकारमा बस्न बाध्य छन् तातो पानी गाउँपालिकामा मात्रै पाँचवटा जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष नवराज नेउपानेले बताउनुभयो कैलाली जिल्ला अदालतले धनगढ़ी जुगेडा गाउँमा रहेको प्रहरी पोस्टका दुई प्रहरीको हत्यामा संलग्न नौजनालाई जन्मकैदको फैसला सुनाएको छ कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले हत्या घटनामा संलग्न धनगढ़ी दशका राजेन्द्र राणा पर्कु भनिने रोहित राणा गब्बर भनिने राजकुमार राणा सुरेश राणा रामनिवास राणा टल्लु भनिने दलराम राणा अर्का रोहित राणा र वडा नम्बर 11 गोपाल भनिने राम गोपाल राणा र अमर राणालाई जन्मकैदको फैसला सुनाएको हो बैतडी स्थित नेपाल भारत सीमा नदी महाकालीमा हिजो साँझ डुंगा पल्टिँदा एकजनाको मृत्यु भएको छ घटनामा एकजना बेपत्ता भएका छन् शिवनाथ गाउँपालिका वडा नम्बर 1 खाँडघाटबाट भारत जान लागेका 10 चढ़ेको डुंगा पल्टिएको हो डुंगा पल्टिँदा मृत्यु भएका र बेपत्ताको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ बाँकीको नेपालगंज स्थित फतेवाल आँखा अस्पतालमा सुलभ र गुणस्तरीय सेवा पाउन थालेपछि भारतबाट समेत उपचारका लागि आउनेको संख्या बढ़न थालेको छ अन्य रोगको उपचारका लागि सीमावर्ती क्षेत्रका नेपालीहरू भारत जाने गरेको भए पनि फतेवाल आँखा अस्पतालमा भने आँखाको उपचारका लागि भारतीयहरूको भीड़ लाग्ने गरेको छ नेपालगंजबाट नवीन गिरीको रिपोर्ट
छिमेकी देश भारतको बहराइच स्थित नानपाराका रेशमा इद्रिसीको घर आँगनमै आँखा अस्पताल छ तर उहाँ आँखा जाँचका लागि 24 किलोमिटर टाढा फतेवाल आँखा अस्पतालमा आइपुग्नु भएको छ आँखामा मोतियाबिन्दुको समस्या भएपछि 63 वर्षीय इद्रिसी फतेवालमा आउन थाल्नु भएको हो बहराइचकै अर्का एक बिरामी मोहम्मद हुसेन पनि आँखा सफा गराउनकै लागि फतेवाल आँखा अस्पताल आउनु भएको छ नेपालगंजमा आँखाको राम्रो उपचार हुन्छ भन्ने थाहा पाएपछि आफू यहाँ आएको हुसेन बताउनुहुन्छ इद्रिसी र हुसेन त प्रतिनिधि मात्र हुनुहुन्छ अस्पतालमा उपचार गराउने करिब 50% भारतीय बिरामीहरू छन् 2043 सालमा समुदायबाट स्थापना भएको फतेवाल आँखा अस्पतालमा पश्चिम नेपालका धेरै मानिसहरू आँखा उपचारका लागि आउने गरेका छन् अस्पतालका प्रबन्ध निर्देशक डाक्टर कौशल कुमार वर्मा
सबै जिल्लाहरूबाट आउँछन् त्यसपछि अब भारतको हाम्रो बर्डरसँग जोडिएको गोण्डा लखिमपुर बहराइच पिलीभीत गोरखपुर सीतापुर बलरामपुर त्यसपछि बाराबंकी यी क्षेत्रहरूबाट बिरामीहरू आउने गरेको देखाउँछ
सहज सरल सर्वसुलभ र गुणस्तरीय सेवाका कारण फतेवाल आँखा अस्पताल अब्बल बन्दै गएको देखिन्छ अन्य उपचारका लागि नेपालीहरू भारत जाने गरे पनि आँखाका लागि भने स्वयं नेपाली र भारतीयहरू समेत त्यत्तिकै संख्यामा उपचारका लागि आउने गरेका छन् नवीन गिरी रेडियो नेपाल
अछामको सफी बगर नगरपालिका 10 आर्दली गाडमा आएको बाढ़ीले कटान गर्दा 40 घर पहिरोको जोखिममा परेका छन् आर्दली गाडले कटान गरेपछि स्थानीय घुगुरूकोटको संग्रातोली गाउँ पहिरोको उच्च जोखिममा परेको स्थानीय एकेन्द्र महतोले जानकारी दिनुभयो तिहारलाई लक्षित गरेर लगाइएका सयपत्री फूल दशैं अघि नै फुलेपछि तनहुँका किसान चिन्तित बनेका छन् 90 दिनमा फुल्नुपर्ने फूल 70 दिनमै फुलेपछि तिहारसम्म फूल नरहने र बिक्री गर्न नपाइने पो हो कि भन्ने चिन्तामा किसान रहेका छन् तनहुँबाट अशोक विश्वकर्माको रिपोर्ट
90 दिनमा फुल्नुपर्ने फूल 70 दिनमा नै फुलेपछि तिहार लक्षित बजारमा बेच्न नपाउने हो कि भन्ने पीर तनहुको भीमाद नगरपालिका 8 अरौदीका गोविन्द अधिकारीलाई छ।
तिहार फूलको त अब बजार भनेको अब स्पेशल तिहार नै हो, 10,000 ब्यानल चितवनबाट मगाएर गएको, अहिले
समय अगावै फुलेका फूल स्थानीय बजारमा हुने सानो कार्यक्रममा खपत गर्न बाध्य भएको अधिकारीले बताउनु भयो। फूल खेतीमा बीमा गर्न नमिल्ने भएकाले पात्रो हेरेर वा प्राविधिकको सल्लाह लिएर मात्रै फूल खेती गर्न कृषि ज्ञान केन्द्र तनहुका प्रमुख कुलप्रसाद तिवारीको सुझाव छ।
कृषि ज्ञान केन्द्रले भन्दा पहिले अथवा तिहारभन्दा अहिले फूल फुल्यो भन्दा चाहिँ उहाँहरू हामीलाई एउटा क्यालेन्डर बनाएर दिन सक्छौँ। लोकल फुल अलिकति ढिलो फुल्छ, हाइब्रिड अलिक चाँडै फुल्छ, त्यसको त ठ्याक्कै ड्युरेसन हुन्छ नि त, त्यो मिलाइदिन सकिन्छ। त्यसको लागि चाहिँ उहाँहरू प्राविधिक सहयोग लिन चाहिँ आउनु पर्यो अथवा फोन गर्नु पर्यो, त्यो हामी तालिम पनि दिन सक्छौँ।
पछिल्लो समय नेपालका विभिन्न स्थानमा फूल खेती र व्यवसाय गर्नेको आकर्षण लोभ लाग्दो देखिन्छ, तर आवश्यक प्राविधिक ज्ञान बिना नै फूल खेती गर्ने किसानहरूले भने विभिन्न चुनौतीहरू खेपिरहेका हुन्छन्। व्यावसायिक रूपमा फूल खेती गर्नेलाई फ्लोरिकल्चर एसोसिएसन नेपालले पनि विभिन्न कार्यक्रम मार्फत सेवा पुर्याइरहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मिन बहादुर तामाङले बताउनु भयो, वर्षेनी अरबौं रूपियाँ बराबरको फूलको कारोबार हुने जनाउँदै तामाङले अझै नेपालको मागलाई धान्ने गरेर फूल उत्पादन हुन नसकेको बताउनु भयो।
गत वर्ष कारोबार पनि 1,65,000,000,000 कारोबार छ गत वर्ष, खास गरिकन व्यावसायिक रूपमा चाहिँ उत्पादन बढ्यो भन्दै भारतको फूल त आउन बन्द भइ नै हाल्छ।
वर्षेनी बजारको माग धान्नकै लागि बाह्य देशबाट हुने फूल आयात रोक्न र फूल खेतीमा किसानको आकर्षण बढाउन सरकारवाला निकायले किसान मन्त्री कार्यक्रम ल्याउनु पर्ने आवश्यकता देखिन्छ। अशोक विश्वकर्मा, रेडियो नेपाल तनहुँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनमा 105 विद्रोही मारिएको दावी गरेको छ। यमनी सरकारलाई सहयोग गर्दै आएको गठबन्धन सेनाले विद्रोही विरूद्ध सुरक्षा कार्यवाही गर्ने क्रममा उनीहरूको मृत्यु भएको जनाएको छ। गठबन्धन सेनाले मारिएका सबै हुथी विद्रोही रहेको पनि स्पष्ट पारेको छ। उनीहरूमाथि गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो। हुथी विद्रोहीहरूलाई भने इरानले सहयोग गरेको छ। दुवै पक्षका आफ्नै दावी भएकाले यसको स्वतन्त्र पुष्टि भने भएको छैन। घटनास्थलबाट गठबन्धन सेनाले 15 सवारी साधन नष्ट गरेको छ। अमेरिकी सरकारको स्वास्थ्य समितिले 5-11 वर्षसम्मका बालबालिकालाई कोरोना विरूद्ध फाइजर बायोएनटेकको खोप दिन सिफारिश गरेको छ। समितिको सिफारिशलाई अमेरिकी खाद्य तथा औषधि विभागका विज्ञहरूले पनि समर्थन गरेका छन्। कम्पनीले सेप्टेम्बरमा गरेको परीक्षणले सो खोप बालबालिकालाई लगाउन सुरक्षित रहेको देखाएको थियो। अमेरिकाले सो खोप 12 वर्षभन्दा माथिका बालबालिकालाई यसअघि नै लगाइसकेको छ। पछिल्लो निर्णयले 5-11 वर्षसम्मका 2,80,00,000 बालबालिकाले कोरोना विरूद्धको खोप लगाउन पाउनेछन्। बहराइनमा 3-11 वर्ष समूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिएको छ। बहराइनका स्वास्थ्य अधिकारीहरूले सो उमेर समूहका बालबालिकाहरूलाई खोप लगाउन उपयुक्त हुने निष्कर्ष निकालेका हुन्। स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको सिफारिशका आधारमा आफूहरूले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया शुरू गरेको त्यहाँका सरकारी अधिकारीहरूको भनाइ छ। बालबालिकालाई खोप लगाउने सम्बन्धी निर्णयको विस्तृत विवरण भने स्वास्थ्य मन्त्रालयको वेबसाइटमा राखिएको उनीहरूले बताएका छन्। बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोना भाइरस विरूद्ध लड्न विभिन्न उपायहरू अपनाउने सिलसिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको छ। खगोलशास्त्रीले पहिलो पटक आकाशगंगा भन्दा बाहिर कुनै ग्रह भएको संकेत फेला पारेका छन्। नासाको चन्द्र एक्सरे टेलिस्कोपले अहिलेसम्म सूर्य बाहेक अरू ताराको परिक्रमा गर्ने झण्डै 15,000 बाह्य ग्रह फेला पारे पनि ती सबै मिल्की वे भनिने पृथ्वी ग्रह रहेको र ती आकाशगंगामा रहेका ग्रहहरू रहेकाले अहिले पत्ता लागेको ग्रह खगोलीय रहेको जनाएको छ।
जरिवाना रकममा छुट दिने सरकारको घोषणासँगै कम्पनी अध्यावधिक गर्नेहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। सरकारले चालू आर्थिक वर्षको प्रतिस्थापन बजेट मार्फत लामो समयदेखि अध्यावधिक नगरेका कम्पनीहरूलाई जरिवानाको 95% छुट दिने प्रबन्ध गरेको थियो। बजेट मार्फत अघि सारिएको यस्तो सुविधाको कार्तिक 10 12,000 भन्दा बढी कम्पनीहरूले उपयोग गरी लाभ लिएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ। कम्पनीहरूले करिब 10 करोड़ रूपियाँ भन्दा बढ़ीको छूट प्राप्त गरेका छन्। छुट गरेसँगै नयाँ कम्पनी दर्ता हुने संख्या पनि गत वर्षको यसै अवधिको तुलनामा 30% वृद्धि भएको रजिस्ट्रार प्रदीप राज अधिकारीले जानकारी दिनुभयो। कम्पनी दर्ता र नवीकरण गर्दा 3 महिनाको अवधिमा कार्यालयले 34,91,00,000 राजस्व संकलन गरेको छ। नेपालमा हालसम्म 2,71,000 कम्पनीहरू दर्ता भएको र त्यसमध्ये 2,300 कम्पनी खारेज भएका छन्। लामो समयदेखि ठूलो संख्याका कम्पनीहरूले विवरण अध्यावधिक नगरेपछि सरकारले बजेट मार्फत असोज मसान्तसम्म 95% जरिवाना छुटको व्यवस्था गरेकोमा चाप बढेपछि अवधि थप गरेर पुष मसान्तसम्म पुर्याएको रजिस्ट्रार अधिकारीले बताउनुभयो। वीरगंजको एकीकृत जाँच चौकी आईसीपीबाट चालू आर्थिक वर्षको 3 महिनामा 30,97,53,46,000 रुपियाँ बराबरका नेपाली उत्पादन निकासी भएका छन्। वीरगंज नाकाबाट भटमासको प्रशोधित तेल मात्रै 14,36,35,65,000 रुपियाँ बराबरको 6,33,79,229 किलो निर्यात भएको छ। त्यसै गरी प्रशोधित पाम आयल 9,90,64,00,000 मूल्य बराबरको निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। यस अवधिमा डाबरको उत्पादन तथा अन्य फलफूलको जुस 1,51,47,46,000 मूल्य बराबरको निकासी भएको छ। कार्तिक शुरू भएदेखि लगातार बढेको सुनको भाव बुधबार तोलामा 600 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला 92,000 रुपियाँमा र तेजाबी सुन प्रति तोला 91,500 रुपियाँमा कारोबार भएको छ। सुन बुधबारसम्म प्रति तोला 700 रुपियाँले बढेको छ। यस दिन चाँदी तोलामा 15 रुपियाँले घटेर प्रति तोला 1,250 रुपियाँमा कारोबार भएको छ। गैर आवश्यक नेपाली संघले नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरू गर्ने गराउने उद्देश्यले एनआरएन फाउन्डेशन नामक संस्था दर्ता गरेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको सो फाउन्डेशनको पहिलो आधिकारिक बैठकले एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेलाई फाउन्डेशनको अध्यक्षमा चयन गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम। आज देशभर आंशिक बदलिरही पहाड़ी भागका एक दुई स्थानमा वर्षा हुने र उच्च पहाड़ी भागका एक दुई स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.6 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:12 भयो भने सूर्यास्त भरे साँझ 5:23 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कांग्रेसको 14 महाधिवेशन आगामी मंगिर 27-29 गतेसम्म गर्ने नयाँ कार्यतालिका प्रस्ताव। सर्वोच्च अदालतको परमादेशले संसद संविधान र लोकतन्त्र बचाएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। बागमती प्रदेशको मुख्यमन्त्रीका लागि 59 जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित राजेन्द्र प्रसाद पाण्डेको दावी पेश। विद्युत नियमन आयोगद्वारा नयाँ महसूल निर्धारण। मासिक 20 युनिटसम्म विद्युत खपत गर्ने ग्राहकले 30 रूपियाँ मात्रै महसूल तिर्नुपर्ने। र यमनमा 100 भन्दा बढी विद्रोही मारिएको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनको दावी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।